साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सुशासन र विकास निर्माणमा जनताको सक्रिय सहभागिताका लागि सूचनाको हक कार्यान्वयन थप प्रभावकारी बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। पछि परेका वर्ग र क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी नीति तथा कार्यक्रम र बजेट आउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। अग्नि पीड़ितका लागि प्रति परिवार 50,000 रूपियाँ राहत उपलब्ध गराउने सरकारको निर्णय। क्यानाडामा सिख नेता हरदीप सिंह निज्जरको हत्या आरोपमा 3 भारतीय नागरिक पक्राउ। र टी20 श्रृंखलाको अन्तिम खेलमा नेपालद्वारा वेस्ट इण्डिज ए 6 विकेटले पराजित।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको 17 स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको सक्रिय सहभागिताका लागि महत्वपूर्ण माध्यमको रूपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले सूचनाको हकले नागरिकको सशक्तिकरण मात्र होइन सरकार लगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने बताउनुभयो। राष्ट्रपति पौडेलले जनताले आफूले तिरेको कर कहाँ कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने हरेक नागरिकको स्वाभाविक हक भएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचनाको हक सार्वजनिक निकायले चाहेका बेला दिने ऐच्छिक विषय नभई नागरिकले मागेका बेला दिनै पर्ने दायित्व भएको बताउनुभयो। मन्त्री शर्माले सार्वजनिक सरोकारका क्षेत्रमा नागरिकको सहज पहुँच स्थापित गरी लोकतन्त्र बलियो र दिगो शान्ति कायम गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। मन्त्री शर्माले सरकारी निकायले पारदर्शिता र सूचनाका लागि सुशासनका लागि कतिपय सूचना स्वत सार्वजनिक गर्नुपर्ने र कतिपय सूचना मागेपछि दिनुपर्ने भएकाले सरकारको मुख्य जोड़ सुशासन र सेवा प्रवाहलाई सरलीकरण गर्नेतिर केन्द्रित रहेको जानकारी दिनुभयो। वहाँले सूचनाको हकको कार्यान्वयन गर्दा सरकारको कार्य सम्पादन प्रभावकारी बनाउन सहयोगी हुने स्पष्ट पार्नुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरूङले सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आगामी दिनमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नागरिकले राज्यलाई प्रश्न सोध्न सक्ने बनाउने र नागरिक स्तरबाट प्रभावकारी अभ्यास गर्न सके मात्र सूचनाको हकबाट लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने बताउनु भएको छ। सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा आज बसेको 10 पूर्ण बैठकमा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइने बताउनु भएको माओवादीका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सूचक सबैभन्दा पछि परेका वर्ग तथा क्षेत्रलाई कसरी राज्यको मूल प्रवाहमा ल्याउन सकिन्छ भन्ने बारेमा पनि सुझाव दिन आग्रह पनि गर्नुभएको मुख्य सचेतक पाण्डेले जानकारी दिनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री सहित माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीलाई दलका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदसँग अन्तर्क्रिया सहित सुझाव लिन निर्देशन दिनुभएको थियो। बैठकमा सांसदहरूले जनतामा विश्वास पैदा गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउन आर्थिक अवस्था, स्रोतको अपर्याप्तता र जनताको अपेक्षा लगायतका बारेमा सुझाव दिनुभएको उहाँले बताउनुभयो। मुख्य सचेतक पाण्डेले यही वैशाख 28 गतेदेखि शुरू हुने संसदको चौथो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने विधेयकलाई विषयगत समितिबाट पारित गर्न जोड़ दिने बैठकको निर्णय रहेको जानकारी दिनुभयो। त्यस्तै संसदलाई बिना अवरोध सञ्चालन गर्न सत्ता साझेदार दलसँग पनि छलफल गरिने जानकारी दिँदै उहाँले प्रमुख प्रतिपक्षी र विपक्षी दलसँगको छलफलबाट निष्कर्षमा पुगिने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर 4 ले बलराममा आज आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले मिटर ब्याज पीड़ितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्नुभयो। देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि 50,000 रूपियाँ प्रति परिवार राहत उपलब्ध गराउने मन्त्री परिषदले निर्णय गरेको र क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसअघि प्रधानमन्त्री प्रचण्डले सर्लाही जिल्लाको गडहिया डुमरिया नगरपालिका बलरा 8 स्थित जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले केही वर्ष यता सर्ने रोगको तुलनामा नसर्ने रोगका कारण धेरै मानिसको मृत्यु भएकामा चिन्ता व्यक्त गर्दै मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहमा पनि मृत्यु हुनेको संख्या उच्च रहेको बताउनु भएको छ। काठमाडौँमा आज नेपाल डायबिटिज संस्थाले आयोजना गरेको डायबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै वहाँले मधुमेह नियन्त्रणमा जोड़ दिनुभएको हो। नसर्ने रोगहरूलाई निर्मूल पार्न नसके पनि अनुशासित जीवनशैली, खानपान, शारीरिक व्यायाम, नियमित स्वास्थ्य जाँच र समयमै औषधि सेवन गरी यसलाई नियन्त्रणमा राख्न सकिने उहाँले बताउनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनु भएको छ। केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको बाल न्याय सम्बन्धी कार्यक्रममा मन्त्री चौधरीले बाल बालिका सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू पालना गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री चौधरीले देशभरका बाल गृहमा क्षमताभन्दा बढ़ी बाल बालिकाहरू रहेकाले व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली बदल्न जरूरी रहेको बताउनु भएको छ। नेपाली कंग्रेस क्षेत्र नम्बर 1 बाँकेको दोस्रो क्षेत्रीय सम्मेलनलाई आज कोहलपुरमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले निर्वाचन प्रणाली बदल्न दुई ठूला दल नेपाली कंग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। उहाँले पार्टीलाई अझ संगठित बनाएर उच्च मनोबलका साथ अघि बढ़न आवश्यक रहेको बताउनुभयो। सरकारले अग्नि पीड़ितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अगाडि बढ़ाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्नि पीड़ितका लागि अस्थायी आवास निर्माण प्रक्रिया हिजोदेखि प्रारम्भ भएको जानकारी दिनुभयो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा हिजो भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 22 बैठकले उक्त प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको थियो। बैठकले अग्नि पीड़ितलाई दुई किस्तामा 50,000 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिनुभयो। सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आंकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अगाडि बढ़ाएको छ। जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भई गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाको पुननिर्माण र पुनस्थापनाका लागि क्षति आंकलनको प्रक्रिया अगाडि बढ़ाइएको हो। विस्तृत क्षति आंकलनको अवधारणा स्वीकृत गरी अर्थ मन्त्रालयमा बजेटका लागि सहमति माग्ने निर्णय भएको समितिका सदस्य सचिव एवं विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो। यसअघि 2072 सालको भूकम्प पुननिर्माणका लागि पनि कार्यविधि बनाई भूकम्पको पुननिर्माण गरिएको थियो। कञ्चनपुरको बेलौरी स्थित दोदा नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। आज अपराह गर्मी छल्न दोदा नदीमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका वडा नम्बर 4 शान्तिपुर बस्ने 17 वर्षीय राजेन्द्र कुंवर र विजय कुंवरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। वन क्षेत्रको समुचित उपयोग बारे नबुझ्दा त्यस वरपर बसोबास गर्ने कतिपय बासिन्दाहरू कानूनी झन्झटमा फस्ने गरेको पाइएको छ। विशेष गरी आदिवासी जनजाति समुदायका नागरिकहरूमा यस्तो समस्या देखिएको भन्दै कानूनी सचेतनाका कार्यक्रम अघि सार्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
वन क्षेत्रको संरक्षणका लागि आदिवासी समुदायको महत्वपूर्ण भूमिका रहन्छ। संरक्षित वन क्षेत्रको पहिलो उपभोक्ताका रूपमा समेत आदिवासी समुदाय पहिलो प्राथमिकतामा रहनुपर्छ भन्ने मान्यता रहेको छ। तर कानूनी व्यवस्थाबारे सचेतना नहुँदा अहिले आदिवासी समुदायका सोझा व्यक्तिहरूलाई वन सम्बन्धी बढ़ी मुद्दाहरू लाग्ने गरेको पाइन्छ। वन जंगल संरक्षण गर्न आदिवासी जनजाति समुदायको ठूलो भूमिका रहेको भए पनि वन ऐन र त्यसको कार्यान्वयनका विषयमा जनचेतना आवश्यक रहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कणेल बताउनुहुन्छ।
सिडिएमका कुराहरू, प्राविधिक कुराहरू काम गर्न नजान्दाखेरि वन कार्यालयले उहाँहरूलाई प्रशिक्षित गराउन नसक्नको कारणले पनि आदिवासीहरू वन कार्यालयमा तारिखमा धाइरहेको अवस्थाहरू छ। उहाँले पोजिटिभ मनस्थिति राखेर काम गर्नुभयो, त्यो कानूनले चाहिँ मिलेको थिएन, त्यसरी उहाँहरूलाई अलिकति समस्या भएको चाहिँ देखिएको छ। त्यस्तो कुराहरू सिकाउनको लागि लगानी गर्नुपर्ने अवस्था चाहिँ छ।
आदिवासी जनजातिहरूको प्रथाजनित अभ्यास र परम्परालाई संरक्षण प्रवर्धन गरी कानूनी मान्यता प्रदान गर्नका लागि विज्ञ तथा सरोकारवालाहरू बीच छलफल र अन्तर्क्रिया मार्फत समुदायमा सचेतना प्रदान गरिरहेको केन्द्रका परियोजना संयोजक विश्वास चेपाङले जानकारी दिनुभयो।
संरक्षण पनि होस् र जनसमुदायको अधिकार पनि सुनिश्चित होस् भन्ने हामीले सचेतना कार्यक्रम पूर्वदेखि पश्चिमसम्म हामी लगभग 10-12 दिनको अन्तरालमा यसरी हिँडिरहेको छ।
यस विषयमा काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता विद्यार्थीहरूको टोलीले पनि स्थलगत भ्रमण गरेर अध्ययन गरिरहेको छ। देशका विभिन्न क्षेत्रमा गरिएको स्थलगत घटना अध्ययनबाट आदिवासी समुदायको अवस्था कस्तो देखियो त? काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता विपिन शेरचन।
जनस्तरमा आएर सुन्दाखेरि उहाँहरू साँच्चै नै पीड़ा नै मलाई लाग्यो। संरक्षणको विधिहरूमा चाहिँ स्थानीय आदिवासी ज्ञान सिप सिस्टमको चाहिँ उपयोग अझ कमी भएको त्यस्तो मलाई चाहिँ महसुस भयो।
भनिन्छ कानूनको अज्ञानता क्षम्य हुँदैन, यो कानूनको सामान्य सिद्धान्त हो। तर अशिक्षा र अज्ञानताकै कारण आदिवासी समुदायका सर्वसाधारण व्यक्तिहरू कानूनको फन्दामा पर्ने उच्च जोखिम रहन्छ। त्यसकारण कानूनी ज्ञान प्रदान गर्न सरोकारवाला निकाय थप सक्रिय हुन आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुगा खोकीले सतायो भने किन होला?
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुगा खोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राणघातक रोगको जोखिम पनि बढाएको छ।
त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु? हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यौं भने, बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यौं भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवा प्रदायक संस्थालाई कानून अनुसार कार्यवाही गर्ने भएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्ड बमोजिम अनुमति प्राप्त नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढ़ी शुल्क लिएको गुनासोका आधारमा कार्यवाही गर्ने जनाइएको छ। भारतमा हुने लोकसभा चुनावका लागि नेपालसँग सीमा जोड़िएका मध्य प्रदेशका धनुषा, सिराहा, सप्तरी र महोत्तरी जिल्लाको सीमानाका भोलि मध्यरातीदेखि 3 दिन बन्द हुने भएको छ। बिहार राज्यको मधुबनी जिल्लामा फरक फरक दिनमा 2 क्षेत्रमा लोकसभाको चुनाव हुने भएकाले मतदानभन्दा 72 घण्टा अगाडि सीमानाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। भोलि आइतबार राति 12 बजेदेखि मंगलबार राति 12 बजेसम्म र जेठ 4 गते राति 12 बजेदेखि 7 गते राति 12 बजेसम्म नेपाल भारत सीमानाका बन्द हुन लागेको हो। नेपालको एकमात्र जनकपुर जयनगर रेल सेवा पनि 3 दिन बन्द हुने नेपाल रेलवे कम्पनीले जनाएको छ। उडान बन्द भएको 6 वर्षपछि भोजपुर विराटनगर हवाई उडान पुनः सुचारू भएको छ। नेपाल वायु सेवा निगमको जहाजले आजबाट भोजपुर विराटनगर उडान थालेपछि यात्रुहरू हर्षित भएका छन्। भोजपुर विराटनगर उडान शुरू भए पनि विगतमा बन्द भएको हुँदा आगामी दिनमा उडानलाई नियमित गर्नुपर्ने यात्रु उषा थापाले माग गर्नुभयो। नेपाल वायु सेवा निगम भोजपुरले भोजपुर विराटनगर भाडा दर 4,029 रूपियाँ कायम भएको जनाएको छ। क्यानाडामा सिख नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा 3 भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा 22 वर्षीय करण ब्रार, 22 वर्षीय कमलप्रीत सिंह र 28 वर्षीय करणप्रीत सिंह रहेका बीबीसीको समाचारमा उल्लेख गरिएको छ। गत वर्ष जूनमा क्यानाडाको भ्यानकुभर नजिकै बन्दुकधारीले 45 वर्षीय हरदीप सिंह निज्जरको गोलीहानी हत्या गरेका थिए। निज्जर हत्या प्रकरणपछि भारत र क्यानाडा बीच ठूलो कूटनीतिक विवाद उत्पन्न भएको थियो। प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनामा भारत सरकारको संलग्नता हुन सक्ने आरोप लगाएपछि दुई देशबीच कूटनीतिक विवाद बढ़ेको थियो। भारतले क्यानाडाको उक्त आरोप अस्वीकार गरेको थियो। अहिले सोही घटनामा 3 जना भारतीय नागरिक पक्राउ पछि कूटनीतिक विवाद फेरि बढ़ेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले इजरायलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै सोच विचार गर्नु नपर्ने बताउनु भएको छ। यद्यपि हमासको गाजा आधारित नेतृत्वको मनसा अस्पष्ट रहेको उहाँले बताउनुभयो। गाजापट्टिलाई नियन्त्रण गरेको हमासले बन्दकहरूलाई मुक्त गरेको बदलामा इजरायलको आक्रमणलाई स्थायी रूपमा रोक्ने इजिप्ट र कतारको मध्यस्थतामा लामो समयदेखि जारी वार्ता पुनः शुरू गर्नका लागि आफ्नो प्रतिनिधि मण्डल शनिबार कायरो फर्कने घोषणा गरेको छ। लडाकुहरूले प्यालेस्टिनी जनताको प्रतिनिधित्व गरेको दावीलाई ध्यानमा राख्दै ब्लिंकेनले यदि यो सही हो भने युद्ध विरामलाई ग्रहण गर्न कुनै सोच विचार गर्न जरूरी नभएको बताउनुभयो। विदेश मन्त्री ब्लिंकेनले हमाससँगको वार्तामा कठिनाईहरू औल्याउनुभयो। हमासलाई अमेरिकाले आतंकवादी समूह मान्छ र प्रत्यक्ष रूपमा वार्तामा सामेल हुँदैन, हमासलाई इजरायलले समाप्त पार्ने वाचा गरेको छ। ब्लिंकेनले मध्य पूर्वको आफ्नो पछिल्लो भ्रमणमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य शीर्ष नेताहरूसँग भेट गरेको केही दिनपछि एरिजोनामा म्याकपेन इन्स्टिच्यूटको सेडोना फोरमलाई सम्बोधन गर्नुभएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न सहजीकरण गर्ने गरी आवश्यक योजना बनाइने बताउनु भएको छ। प्रेस चौतारी नेपालले शनिबार अछाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योग मन्त्री भण्डारीले उद्यमशीलता र रोजगारी बिना मुलुक समृद्ध नबन्ने भएकोले सबैले उद्यम गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री भण्डारीले लघु घरेलु तथा साना उद्योगको प्रवर्धन र विकासमा सरकार लागेको उल्लेख गर्नुभयो। स्थानीय कच्चा पदार्थको प्रयोग संचालित उद्योग र तिनका उत्पादनको प्रवर्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दो व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने समेत मन्त्री भण्डारीले उल्लेख गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी घटाउन कृषि र पशुपालनमा जोड़ दिनुपर्ने बताउनु भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा शनिबार आयोजित प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री अधिकारीले कृषि र पशुपालनलाई अगाडि नबढाउँदासम्म मुलुकको गरिबी हटाउन नसकिने उल्लेख गर्नुभयो। गण्डकी प्रदेशलाई मासु माछा अण्डा दूध लगायतमा आत्मनिर्भर बनाउँदै निर्यात गर्न सक्ने अवस्थामा लैजाने मुख्यमन्त्री अधिकारीले प्रतिबद्धता जनाउनुभयो। किसान तथा उपभोक्ताको हितका लागि बिचौलियाको अन्त्य हुनुपर्ने आवश्यकता औनाउँदै मुख्यमन्त्री अधिकारीले त्यसको समाधानका लागि पशुपालक किसान र उपभोक्ता बीचमा सरकारले पुलको काम गर्ने उल्लेख गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले देशको आर्थिक विकासका लागि ग्रिल तथा स्टील जन्य व्यवसाय अपरिहार्य बताउनु भएको छ। ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालको 29 स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री तामाङले पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भएकोले ग्रिल तथा स्टील उद्योगको संरक्षण र प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री तामाङले ग्रिल तथा स्टील उद्योग र व्यवसायहरूको हितको लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रमहरू कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा सम्बन्धित विभागीय मन्त्रीसँग छलफल गरी समस्या समाधान को बाटो खोज्न आफूले पहल गर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सभाका सदस्य श्री कृष्ण अधिकारीले देशमा भविष्य देखेर पुँजीसँगै श्रमको समेत लगानी गरेका ग्रिल तथा स्टील व्यवसायीहरूको पीर मर्काको बारेमा आफूले सम्बन्धित ठाउँमा कुरा उठाउने उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका अध्यक्ष ठूलो बाबु श्रेष्ठले व्यवसायहरूका तर्फबाट गर्नुपर्ने सुधार तथा आवश्यक मापदण्ड समेत पूरा गर्दा पनि ग्रिल तथा स्टील व्यवसायहरूलाई दर्ता नगरिएको उल्लेख गर्नुभयो। 17 अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव 2081 यही वैशाख 26 गतेदेखि 30 गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले मेलाका लागि आवश्यक तयारी जारी रहेको जनाएको छ। स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष औद्योगिक व्यापार मेलाको आयोजना गर्दै आएको छ। लघु घरेलु साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको यसपटकको औद्योगिक प्रदर्शनीको नारा खोजौं नेपाली रोजौं नेपाली र नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं भन्ने रहेको छ। महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले घरेलु उद्योगहरू प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो। यसपटकको मेलामा 5 राष्ट्रिय महमेला समेत सञ्चालन हुने भएको छ। प्रदर्शनीमा नेपालका सातै प्रदेश र विभिन्न जिल्लाका उद्यमीहरूका उत्पादनका साथै भारत पाकिस्तान बंगलादेश लगायत सार्क मुलुकबाट र टर्कीबाट समेत व्यवसायहरूको सहभागिता हुनेछ। प्रदर्शनीमा 250 स्टल व्यवस्था हुने र 2,00,000 भन्दा बढ़ी अवलोकनकर्ताहरूले अवलोकन गर्नुका साथै 7 करोड़ भन्दा बढ़ीको कारोबार अपेक्षा महासंघले गरेको छ।
अब खेल समाचार रमेश टमाटाबाट।
राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी20 विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाड़ीलाई सफलताका लागि शुभकामना दिनुभएको छ। वेस्ट इण्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी20 विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। टी20 विश्वकप जून 1 तारीखदेखि शुरू हुँदैछ। विश्वकपमा नेपाल समूह डीमा परेको छ। यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड छन्। नेपालले जून 4 तारीखमा नेदरल्याण्ड सँग विश्वकपको शुरूआत गर्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवर्धनका लागि आगामी आर्थिक वर्ष 2081-82 नीति तथा कार्यक्रममा समेटिने बताउनु भएको छ। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा शनिबारदेखि शुरू भएको प्रकाश दाहाल स्मृति बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताउनुभयो। टी20 श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इण्डिज ए लाई 6 विकेटले पराजित गरेको छ। यसअघि नेपालले लगातार 3 खेलमा हार बेहोरेको थियो। नेपालले पहिलो खेलमा भने वेस्ट इण्डिज ए लाई 4 विकेटले हराएको थियो। नेपाल त्यसपछिको दोस्रो खेलमा 10 रन, तेस्रो खेलमा 76 रन र चौथो खेलमा 28 रनले पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा शनिबार वेस्ट इण्डिज ए ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 172 रन बनायो। वेस्ट इण्डिज ए का लागि एलिक एथानाजीले सर्वाधिक 42 रनको योगदान दिए। उनले 29 बल खेल्ने क्रममा 1 चौका र 3 छक्का प्रहार गरे। बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले 3-3 तथा अविनाश बोहराले 1 विकेट लिए। 173 रनको विजयी लक्ष्य पछ्याएको नेपालले 18.5 ओभरमा 4 विकेट गुमाउँदै पूरा गर्यो। 18 ओभरमा कुशल मल्लले 5 बलमै 22 रन हानेपछि नेपाललाई विजयी बन्न सफल भएको हो। यस्तै आसिफ शेखले 51 रनको योगदान दिए। उनले 35 बलमा 2 चौका र 4 छक्का हाने। अनिल शाहले 45 बलमा 4 चौका र 4 छक्का सहित 58 रन बनाए। कुशल भुर्तेलले 13 र दिपेन्द्र सिंह ऐरीले 5 रन बनाए। बलिङतर्फ वेस्ट इण्डिज ए का ओबेद म्याक्वेले 3 तथा म्याथ्यू फर्डले 1 विकेट लिए। कैलालीको घोडागुडी नगरपालिका 1 सुखड़ स्थित खेल मैदानमा जिल्ला लीग फुटबल प्रतियोगिता हुने भएको छ। वैशाख 28 गते हुने प्रतियोगिताको शनिबार नेपाली फुटबल टोलीका पूर्व कप्तान राष्ट्रिय खेलाड़ी हरि खड्गाले ट्रफी अनावरण गर्नुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुको साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.9, न्यूनतम 17.6 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम तापक्रम 29.9, न्यूनतम 15 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 30, न्यूनतम 19 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 36.5, न्यूनतम 21 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.3 डिग्री सेल्सियस। अन्तिम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुशासन र विकास निर्माणमा जनताको सक्रिय सहभागिताका लागि सूचनाको हक कार्यान्वयन थप प्रभावकारी बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। पछि परेका वर्ग र क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी नीति तथा कार्यक्रम र बजेट आउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। अग्निपीड़ितका लागि प्रति परिवार 50,000 रूपियाँ राहत उपलब्ध गराउने सरकारको निर्णय। क्यानाडामा सिख नेता हरदीप सिंह निज्जरको हत्या आरोपमा 3 भारतीय नागरिक पक्राउ र टी20 श्रृंखलाको अन्तिम खेलमा नेपालद्वारा वेस्ट इण्डिज ए 6 विकेटले पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।